بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر۔ ناظرین السلام علیکم، میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں۔ امید ہے کہ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی آپ بخیر و عافیت ہوں گے۔ ہمارے آج کے پروگرام کا موضوع ہے اقوام متحدہ کی جنرل اسمبلی میں فلسطین کو مبصر ملک کا درجہ دیے جانے کے حق میں ووٹنگ اور فلسطین کی واضح اور بڑے پیمانے پر کامیابی۔ اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد۔ جہاں ناظرین، یقیناً آپ نے خبروں میں سنا ہوگا کہ جمعرات کی رات اقوام متحدہ کی جنرل اسمبلی میں فلسطین کو مبصر ملک کا درجہ دیے جانے کے تعلق سے ووٹنگ ہوئی۔ امریکہ، اسرائیل اور کینیڈا جیسے چند ایک ملکوں نے اس کی اگرچہ سخت مخالفت کی، لیکن دنیا کے بیشتر ملکوں نے، جو تعداد ہے وہ یہ کہ 139 ملکوں نے فلسطین کے حق میں ووٹ دیا، 40 نے ووٹنگ یا رائے شماری میں حصہ نہیں لیا، صرف 9 ملکوں نے، جن میں امریکہ، اسرائیل، کینیڈا اور انتہائی چھوٹے چھوٹے ممالک جو ان کے ساتھ تھے، انہوں نے اس کی مخالفت کی۔ ظاہر ہے کہ جس بڑے پیمانے پر فلسطینی کاز یا فلسطین کی حمایت کا اقوام متحدہ کی جنرل اسمبلی میں حمایت کا اعلان کیا گیا، اس سے بہت کچھ سوالات پیدا ہوتے ہیں اور بہت باتیں ثابت بھی ہو جاتی ہیں۔ سب سے بات بڑی جو ثابت ہوتی ہے وہ یہ کہ فلسطین ایک حقیقت ہے اور اسرائیل قانونی جواز کھو چکا ہے۔ اس کے علاوہ اب جو یہ واقعہ رونما ہوا ہے اقوام متحدہ کی جنرل اسمبلی میں، آئندہ اور دورس اس کے کیا اثرات اور نتائج ہو سکتے ہیں، اور اس کے علاوہ بھی بہت سارے سوالات ہیں جن کا ہم جواب تلاش کرنے کی کوشش کریں گے اپنے آج کے اس پروگرام میں۔ اس کے لیے ہم نے اپنے اسٹوڈیو میں دعوت دی ہے عالمی امور کے ماہر جناب کنانی مقدم صاحب کو، ہمارے اسلام آباد اسٹوڈیو میں موجود ہیں بین الاقوامی امور کے ماہر اور تجزیہ نگار جناب تنویر حسین، اور ہمارے لندن اسٹوڈیو میں موجود ہوں گے ممتاز دانشور منظور رضوی صاحب۔ ان مہمانوں سے گفتگو کی آغاز کرتے ہیں یہاں تہران اسٹوڈیو میں موجود مہمان کناری مقدم صاحب سے۔ السلام علیکم۔
بسم اللہ الرحمن الرحیم۔ من عرض سلام خدمت شما و همه بینندگان
خوبی برنامه، میں تمام ناظرین کی خدمت میں سلام عرض کرتا ہوں۔
کناری مقدم صاحب، سب سے پہلے تو میں یہ جو واقعہ رونما ہوا ہے اور جو فلسطین کو اتنے بڑے پیمانے پر حمایت ملی ہے، مبصر ملک کا جو درجہ ملا ہے اقوام متحدہ کی جنرل اسمبلی میں، اس پر آپ کا تبصرہ جاننا چاہوں گا کہ اس واقعے کے بارے میں، اس رداد کے بارے میں کیا کہنا چاہیں گے؟
خب این یک حرکت
پیشرفتی برای میں سمجھتا ہوں کہ یہ ایک فلسطین کے مسئلے کے حل کے حوالے سے بہت اہم پیشرفت ہے، اور یہ فلسطینیوں کا حق ہے کہ انہیں اقوام متحدہ کی رکنیت دی جائے۔ برسہ برس سے فلسطینی تمام سرزمین فلسطین تمام ملکوں، خاص طور پر دنیا کے مسلمان مانوں کے لیے ایک انتہائی اہم مسئلہ رہا ہے، اور ہم جانتے ہیں کہ اقوام متحدہ کی جنرل اسمبلی کے اندر ایک مبصر کی حیثیت اقوام متحدہ کا رکنیت کا مسئلہ موجود رہا ہے، لیکن آج 1988 میں بھی اس معاملے کو اقوام متحدہ کی جنرل اسمبلی میں اٹھایا گیا، لیکن اب جو ہے یہ معاملہ ایک بالکل نئی صورتحال اختیار کر گیا، کیونکہ اقوام متحدہ کے منشور کی شق نمبر 4, 5 اور 6 میں اقوام متحدہ کی، جس میں رکنیت کے حوالے سے وضاحت پیش کی گئی ہے اور تشریح کی گئی ہے کہ کیا خصوصیات ہونی چاہیے کسی ملک کے اندر کے جو اس کو اقوام متحدہ کی رکنیت دیا ہے، تو اس میں سے ایک یہ ہے کہ ایک حکومت ہو، ایک قوم ہو اور ایک اس کی ٹیریٹری ہو، تو اور جو امن و سکون کی تلاش میں ہو، تو ایسے ملک کو اقوام متحدہ کو رکنیت دی جائے۔ لیکن ہم یہ دیکھتے ہیں کہ اس کے باوجود کہ اسرائیل نے اس کی مخالفت کی اور سلامتی کونسل کے مستقل ارکان نے اس کی مخالفت کی، جس میں فرانس اور امریکہ اور برطانیہ شامل ہیں، لیکن چاہتے تھے کہ اس معاملے کو اقوام متحدہ کے فلسطینی یہ چاہتے تھے کہ اقوام متحدہ کی سلامتی کونسل کے اندر اس معاملے کو اٹھایا جائے تاکہ فلسطین کو اقوام متحدہ کی مستقل رکنیت مل سکے، لیکن سلامتی کونسل کے 5 رکن ممالک چونکہ ان پر صہیونی لابی کا اثر و رسوخ ہے، لہذا اس معاملے کو وہاں پیش نہیں کیا گیا اور اس کو جنرل اسمبلی میں پیش کیا گیا، اور اس طرح سے سلامتی کونسل کے بجائے اس کو جنرل اسمبلی میں پیش کیا گیا، اور تاکہ فلسطین جو ہے وہ اس کو سازمان اقوام متحدہ میں ایک غیر عضو یا ناظر کی حیثیت حاصل ہو گئی کہ وہ اپنا وہاں دفتر بھی قائم کر سکتے ہیں اور اس کو بہت سے حقوق حاصل ہو گئے ہیں۔ لہذا اگر کوئی ملک سرزمین فلسطین پر تجاوز یا حملہ کرے تو فلسطین اس وقت جو ہے وہ اپنی شکایت کو عالمی فوجداری عدالت میں بھی لے جا سکتا ہے، اقوام متحدہ کی سلامتی کونسل میں اسے پیش کرنے کا حق رکھتا ہے، حتیٰ اس کو جنرل اسمبلی میں اٹھانے کا حق اسے حاصل ہے، اور حتیٰ اس کو اقوام متحدہ کی دیگر ذیلی تنظیموں میں رکنیت دی جا سکتی ہے، اور حتیٰ اب تو بہت سارے ممالک کو یہ حق حاصل ہو گیا ہے کہ وہ فلسطین میں اپنا سفیر اور سفارت خانہ مقرر کر سکتے ہیں۔
جی بہت شکریہ، چلتے ہیں اسلام آباد اسٹوڈیو جہاں پر موجود ہیں تنویر حسین صاحب۔ السلام علیکم جناب۔
وعلیکم السلام۔
تنویر حسین صاحب، آپ کیا کہیں گے، یہ جو ایک بڑی کامیابی فلسطینی عوام کو نصیب ہوئی ہے اقوام متحدہ کی جنرل اسمبلی میں، اور دنیا کے 140 ملکوں نے فلسطین کی حق اور حمایت میں ووٹ دیا ہے، 40 نے رائے شماری میں حصہ نہیں لیا، صرف اور صرف 9 ملکوں نے، جس میں سے غاصب صہیونی حکومت بھی ہے، ہم اس کو ملک کا درجہ نہیں دیتے، اس کی مخالفت کی ہے، اور امریکہ، کینیڈا اور صہیونی حکومت کے ساتھ جن ملکوں نے اس کی مخالفت کی ہے وہ بہت ہی چھوٹے، جن کا نام شاید ہمارے ناظرین نے کبھی سنا بھی نہ ہو، یا سنا ہو تو بہت کم سنا، انہوں نے اس کی مخالفت کی ہے۔ تو یہ جو پورا واقعہ ہے، اس کو آپ کس زاویے سے لیتے ہیں؟
دیکھیں جی، پہلی بات یہ ہے کہ ایک چیز جو ثابت ہوتی ہے وہ یہ ہے کہ فلسطینی اس وقت منظم ہے، اور حماس جو ہے وہ اپنا وجود ایک طرح کا منوا چکی ہے، اور ابھی جو 14 نومبر کے بعد جو اسرائیل اور فلسطینی جو حماس کے درمیان ایک جو جھڑپیں ہوئی ہیں اور اس میں بہت سارے فلسطینی شہید بھی ہوئے ہیں، لیکن اس ساری صورتحال میں ایک میسج جو گیا ہے وہ اسرائیل کے ہو کہ حماس جو ہے ان کے لیے اب ٹف ٹائم دینے کی پوزیشن میں آ گئی ہے، اور اس کے بعد آپ دیکھتے ہیں کہ مصر میں دونوں کے درمیان ایک مذاکرات بھی کروائے گئے ہیں اور ایک سیز فائر بھی کیا گیا ہے، تو یہ سارے واقعات آگے چل کر جو ہے اقوام متحدہ میں فلسطین کو نان ممبر آبزرور اسٹیٹس جو اس کو ملا ہے، یہ اسی سلسلے کی کوئی کڑی معلوم ہوتی ہے، اور غالباً اس کے پیچھے بھی کسی حد تک ایک جو رائے کچھ لوگوں کا خیال ہے، کوئی تھوڑی سی ایک انڈرسٹینڈنگ بھی معلوم ہوتی ہے، اور اس میں یعنی ایک جو فلسطین کا ہے اس کے ایک وجود کی جو عالمی سطح پر اس کو تسلیم کیا گیا ہے، ان کے انتظامی ڈھانچے کو تسلیم کیا گیا ہے، جس کی وجہ سے فلسطین کو اقوام متحدہ میں یہ کامیابی حاصل ہوئی ہے، یہ ایک بہت بڑی پیش رفت ہے، اور میں سمجھتا ہوں کہ 65 برس بعد بھی ایک اس طرف فلسطین کو ایک اس طرح کا مقام ملنا، اس کا ایک فائدہ یہ ہوگا کم از کم کہ جو بھی اسرائیل وہاں پہ ظلم و زیادتیاں کرتا ہے یا انسانی حقوق کی خلاف ورزیاں کرتا ہے یا تشدد کرتا ہے اور ان نہتے فلسطینیوں پر، تو آج کم از کم فلسطین اس پوزیشن میں ہے کہ وہ یہ تمام معاملات جو ہیں اقوام متحدہ کے علاوہ باقی دوسرے فورمز پر بھی اٹھا سکے گا، اس میں انٹرنیشنل کرمنل کورٹ ہے جس میں جو جنگی جرائم کے حوالے سے بات ہو سکتی ہے، اسی طرح یونیسکو ہے اور سماجی جو اس کے ادارے ہیں اس میں بھی اب ایک مختلف فورم جو ہے نا فلسطینی جو قیادت ہے یا ان کی جو اتھارٹی ہے اس کو مل گئے ہیں۔ دوسری بات یہ اس میں ایک پازیٹیو بات میں یہ بھی دیکھتا ہوں کہ جب قوموں کی زندگی میں کچھ کامیابی کے لمحے آتے ہیں تو اس سے ان کے حوصلے بلند ہوتے ہیں، ان کو اپنی منزل قریب نظر آتی ہے، ان کے اندر ایک امید پیدا ہوتی ہے۔ تو میں سمجھتا ہوں کہ آج فلسطین کے عوام جو ہیں ان میں خوشی کی جو لہر اب ان کی زندگیوں میں تیسری نسل میں یہ خوشی جو ہے بہت تھوڑی ان کو ملی ہے، اور وہ جذبہ ان کے اندر جوان ہوں گے، اور یقیناً ان کے اندر جو نئی نسل ہے اس کو بھی ایک وہ پیغام دے سکیں گے اور ان کی اپنی منزل کی طرف آگے بڑھ سکیں گے۔ اور دوسری بات یہ ہے کہ جو ایک تبدیلی پڑوس میں مصر میں آئی ہے، اور شام میں بھی اگرچہ حالات خراب کرنے کی کوشش کی جا رہی ہے، لیکن یہ ساری صورتحال جو ہے اسرائیل پر ایک دباؤ کی ضرور کیفیت پیدا کر رہی ہے۔
بہت شکریہ آپ کا، بہت شکریہ تنویر صاحب، میں پھر حاضر ہوں گا آپ کی خدمت میں۔ کنانی مقدم صاحب، آپ دیکھیں کہ اسی طرح کا مسئلہ پچھلے سال انہی دنوں محمود عباس اور دیگر فلسطینی لیڈروں کی طرف سے جنرل اسمبلی میں اٹھایا گیا تھا، اگرچہ اس وقت بھی دنیا کے بیشتر ممالک فلسطین کے حامی تھے، لیکن اس بار جتنی کثیر تعداد میں دنیا کے ملکوں نے اسرائیل کی مخالفت کی ہے اور فلسطین کی حمایت کی ہے، اتنی بڑی مثال اس سے پہلے نہیں ملتی۔ میرا سوال یہ ہے کہ ایسا کیوں، اور کیوں اس مرحلے پر اسرائیل اپنا قانونی جواز جو ہے وجود کا کھو چکا ہے؟
خب
اشاری شده است،
اولا در این چند سال گذشته اتفاقات مهمی
سب سے پہلی بات تو یہ ہے کہ ان چند برسوں کے دوران بہت زیادہ واقعات پیش آئے ہیں، جیسا کہ آپ جانتے ہیں کہ غزہ پر اسرائیلی حملہ فلسطینیوں کے حق میں ختم ہوا اور فلسطینی اس میں کامیاب رہے، اور ہم یہ دیکھتے ہیں کہ اگر فلسطینی عوام کے ساتھ ایک عالمی حمایت اور پشت پناہی انہیں حاصل ہو تو اسرائیل بے گناہ فلسطینی عوام کو قتل نہیں کر سکتا، اور اکثر ممالک اس بات کو قبول کر دیکھ رہے ہیں کہ اسرائیل نے جو دباؤ ڈالا ہے فلسطینیوں کی رکنیت کو اقوام متحدہ میں روکنے کے لیے، وہ یہ ہے کہ اسرائیل چاہتا ہے کہ فلسطین پر حملہ کرتا رہے اور فلسطینی عوام کو قتل و غارت گری اور جارحیت کا نشانہ بناتا رہے۔ لہذا دنیا کے بہت سارے ملکوں نے یہی سوچ کر میدان عمل میں قدم رکھا اور فلسطینیوں کی حمایت میں ووٹ دیا اور اسرائیل اور امریکہ کو مسترد کر کے رکھ دیا، اور یہ فیصلہ ہم جانتے ہیں کہ دنیا کے بہت سارے ممالک اگرچہ اسرائیل کے اور سلامتی کونسل کے مستقل ارکان کے دباؤ میں تھے، لیکن اسرائیل کی جارحیت نے انہیں اس بات پر مجبور کیا کہ وہ اس حقیقت کو تسلیم کریں اور فلسطینیوں کو اس بات کا حق فراہم کریں کہ وہ اقوام متحدہ میں ان کو مبصر کا درجہ دیا جائے، اور ہم یہ دیکھتے ہیں کہ تمام تر مخالفتوں کے باوجود دنیا کے اکثر ملکوں نے فلسطین کے حق میں جنرل اسمبلی میں ووٹ دیا ہے،
مردم فلسطین بود که،
اور اس میں سب سے پہلی بات تو یہ ہے کہ فلسطینیوں کی مزاحمت اور پائیداری اور استقامت بھی کار فرما رہی، اور ساتھ ہی فلسطین کے حامی ملکوں کی کوششیں بھی اس میں کار فرما رہی ہیں، اور اس میں ان ہم یہ دیکھتے ہیں کہ جن ملکوں نے اس رائے شماری میں حصہ نہیں لیا، اگرچہ انہوں نے حمایت نہیں کی اور یا مخالفت میں ووٹ نہیں دیا، تو انہوں نے وہ سلامتی کونسل کے مستقل ارکان کے اور صہیونی لابی کے دباؤ میں آ کر انہوں نے ایسا کیا ہے، اور یہ اسرائیل کے لیے ایک کھلا پیغام ہے کہ وہ آج کے بعد فلسطین کے عوام عالمی حمایت کی چھتری میں آ گئے ہیں، اور اسرائیل یک طرفہ طور پر عالمی معاہدوں کو نظر انداز نہیں کر سکتا، اگرچہ فلسطین عضو مبصر کا حیثیت اس کو رکنیت حاصل ہے اور وہ سلامتی کونسل یا جنرل اسمبلی میں ووٹ دینے کا حق نہیں رکھتا تھا، اور یہ معاملہ بھی فلسطین کی تحریک مزاحمت کے خاتمے کی علامت نہیں ہے، کیونکہ جب تک کہ قابض موجود ہے اور اس نے فلسطینی علاقے پر قبضہ کر رکھا ہے اس وقت تک تحریک مزاحمت کے خاتمے کا سوال ہی پیدا نہیں ہوتا، اور یہ ایک اس حق سے یہ حق فلسطینیوں کو ملا ہے کہ وہ عالمی سطح پر اپنے حقوق کا دفاع کر سکیں۔
جی اب چلتے ہیں لندن اسٹوڈیو جہاں پر موجود ہیں ممتاز دانشور منظور رضوی صاحب۔ السلام علیکم جناب۔
وعلیکم السلام ورحمۃ اللہ۔
منظور رضوی صاحب، گزشتہ 15 دن کے اندر 2 اہم اور بڑی کامیابیاں فلسطینی عوام کو نصیب ہوئیں۔ غزہ میں جو 8 روزہ جارحیت اور وحشیانہ حملے تھے اسرائیل کے، اس میں فلسطینی عوام کو زبردست کامیابی حاصل ہوئی اور صہیونی حکومت کو پوری طرح شکست۔ یہ تو جنگی میدان کا واقعہ، اور سیاسی میدان میں جمعرات کو آپ نے یقیناً ملاحظہ فرمایا ہوگا کہ کس طرح سے دنیا کے بیشتر ملکوں نے، سوائے 9 ملکوں کے جن میں امریکہ اور کینیڈا کو چھوڑ کر باقی کی کوئی حیثیت نہیں ہے، اس اعتبار سے کہ ان کا نام ہو دنیا میں، بہت ہی چھوٹے چھوٹے ممالک ہیں، انہوں نے اس کی مخالفت میں، یعنی فلسطین کی مخالفت میں ووٹ دیا۔ تو ان دونوں واقعات کو، جنگی میدان میں فلسطینی عوام کی کامیابی اور سیاسی میدان میں فلسطینی عوام کی کامیابی کے بعد، اب فلسطینی کاز اور فلسطینی مسئلے کے مستقبل کے بارے میں کیا کہیں گے؟ کتنا روشن ہے فلسطینی عوام کا مستقبل اپنے حقوق کی بازیابی کے تعلق سے؟
بسم اللہ الرحمن الرحیم۔ آپ نے بالکل صحیح ارشاد فرمایا کہ اس میں سب سے بڑا ہاتھ جو ہے، کاوش جو ہے اس میں، وہ حماس کی ہے، اور جو موجودہ پچھلے 2 ہفتے کے واقعات تھے اس نے اس میں ایک بہت اپنا رول ادا کیا ہے، حماس کی قربانیوں نے، فلسطینیوں کی مظلومیت نے، تبھی جا کر یہ قرارداد منظور ہوئی ہے۔ بات یہ ہے کہ یہ قرارداد اور یہ جو اسرائیل فلسطین کو حق ملنے کا مسئلہ ہے، اگرچہ بظاہر یہ نظر آتا ہے کہ یہ صرف ایک علامتی کامیابی ان کی، لیکن اگر اس کی گہرائیوں میں جایا جائے تو یہ بالکل سامنے نظر آتا ہے کہ یہ ایک حقیقی کامیابی بھی ہے۔ اگر میں تھوڑی سی بات ماضی کی طرف لے جاؤں، جتنی بھی تحریکیں اپنے حقوق کے لیے ماضی قریب میں اٹھیں، جیسے الجزائر کے NFLO تھی، افریقہ کے ممالک کی ماؤ کینیا میں تھی، اور اس سے بھی پرانی بات کی جائے تو کانگریس اور مسلم لیگ نے جب بر صغیر میں اپنی تمام کاوش شروع کی، تو کسی مزاحمتی تحریک کو یہ درجہ کبھی بھی حاصل نہ ہوا۔ بلکہ مجھے یاد ہے کہ 1967 کے اشرے میں بو مدین نے اور بن باللہ صاحب نے، جب الجزائر کی تحریک بالکل عروج پر پہنچی تھی، تو وہ انہوں نے بڑی کوشش کی کہ اس مسئلے کو اقوام متحدہ میں لایا جائے، لیکن فرانس کی تمام کاوشوں کی وجہ سے وہ تحریک علامتی طور پر بھی قبول نہ کی جا سکی، اسے کوئی مقام حاصل نہ ہو سکا۔ تو یہ پہلی مرتبہ ہوا ہے کہ ایک مزاحمتی تحریک سے بڑھ کر فلسطین کی حیثیت کو ایک ریاست کا، اگرچہ مبصر کے طور پر بھی درجہ دے دیا گیا ہے۔ ورنہ ہوتا یہ ہے کہ جتنی بھی مزاحمتی تحریکیں ہوتی ہیں، خود ارادیت کی اور اپنی آزادی کی جتنی تحریکیں ہوتی ہیں، انہیں بین الاقوامی طور پر یہ درجہ کبھی نصیب نہیں ہوتا۔ یہ پہلی مرتبہ ایک ایسا ہوا ہے۔ اور دوسری بات یہ بھی ہے کہ اگرچہ امریکہ نے اس کی بہت مخالفت کی، اور جس طرح کہ آپ نے بجا طور پر کہا کہ استعماری طاقتیں کبھی بھی نہیں چاہتیں، اور اس دفعہ مجھے حیرانی اس بات پر ہے کہ اوباما نے بالکل، یعنی یہ کہنا چاہیے کہ اسرائیل کے لیے وہ کام کیا ہے کہ کوئی شرمندگی بھی محسوس نہیں کی انہوں نے، حالانکہ اوباما کا ریکارڈ یہ بتاتا تھا کہ کم از کم اگر وہ چاہتے کہ فلسطینیوں کو اس کا حق ملنا چاہیے یا فلسطین میں قیام امن ہونا چاہیے، تو یہ ایک بہترین موقع تھا کہ کم از کم فلسطین کو مبصر کی حیثیت دے دی جاتی، تو اس سے معاملہ آگے فلسطین کے مسئلے کو حل کرنے کے لیے یہ ایک بہت بڑی کامیاب کوشش ہوتی۔ یعنی آپ کے علم میں ہے، اور سب تمام لوگ اس دنیا اس سے باخبر ہے، کہ اسرائیل کے بھی چند وہ لوگ جو کم از کم صحیح صلاحیت رکھتے ہیں سوچنے کی اور معاملے کو سلجھانا چاہتے ہیں، حل کرنا چاہتے ہیں، اس میں ان کے سابق وزیر اعظم اہود اولمرٹ کا بھی ہاتھ ہے، اور باقی بھی، وہ بھی یہ چاہتے تھے کہ کسی طرح یہ مسئلہ آگے بڑھے اور اس فلسطین کو ایک ایسا مقام حاصل ہو سکے تاکہ ریاست اور ریاست کے درمیان کوئی آپس میں مصالحت ہو سکے اور کوئی کارنامہ سر انجام پایا جا سکے۔ آپ کو یاد ہوگا کہ 80 کی تحریک میں اوزلو اور اس سے پہلے کیمپ ڈیوڈ اور باقی جتنے بھی معاملات چلے، جیمی کارٹر کے زمانے سے لے کر اور پھر کلنٹن کے زمانے تک چلتے آئے، اس میں یہ ایک چیز نمایاں بڑھ کر سامنے آئی تھی کہ 2 اسٹیٹس کا سلوشن جو تھا وہ سب سے بہتر ہے، کہ ایک اسرائیل کی اسٹیٹ ہو، ایک اسی طرح فلسطین کی اسٹیٹ ہو۔ तो दो स्टेट्स का सलूशन जो था इस पर तकरीबन तकरीबन इत्तफाक राय हो चुका था और ये तमाम दुनिया के सामने था कि दो रियासतें जो हैं जब वो कायम हो जाएंगी या उनको रिकग्निशन हासिल हो जाएगी तो उसके बाद इन दोनों के दरमियान गुफ्तगू का सिलसिला आगे बढ़ेगा। लेकिन नेतन्याहू की बदमाशी या उसकी जालमियत और उसकी जाबरियत का ये अंदाज़ा लगाइए कि उसने आकर तमाम के तमाम ये जितनी भी मुसाहलत की बातें हो रही थी या कुछ न कुछ फ़लस्तीनियों के हकूक के लिए अश्कशोई की कोशिशें की जा रही थी उन सबको मलियामेट करके रख दिया। ये नेतन्याहू और मिनाखन बीगन जैसे लोग जो हैं वो हमेशा जब भी कहीं मामला किसी सुधरने की कोई ना कोई रुख या सिमत इख्तियार करता है तो उसको वो तबाह बर्बाद कर देते हैं और वो नहीं चाहते कि किसी तौर पर भी एक इंच भी फलस्तीनियों को ज़मीन वापस की जाए या उनका इलाका वापस किया जाए या उनके हकूक की बहाली के लिए कोई कोशिश की जाए। तो ये एक बड़ी खुशगवार एक नई किस्म की बात हुई है कि कम अज़ कम आलमी सतह पर एक बात ये उजागर होकर सामने आ गई है कि फलस्तीन के इलाके में सिर्फ एक हुक्मरान नहीं है, एक स्टेट नहीं है कि जिसका नाम इसराइल है, बल्कि वहाँ और भी कुछ लोग बसते हैं जो वहाँ के असली बाशिंदे हैं, जो वहाँ के रहने वाले हैं, जिनकी ज़मीनों पर कब्जा करके इसराइल कायम किया गया था। तो ये खुशगवार अलामत है, उम्मीद है कि ये सिलसिला आगे बढ़कर फलस्तीनियों के हकूक की वापसी के लिए एक संगे मील साबित होगा।
बहुत शुक्रिया, मैं फिर हाजिर होंगे आपकी खिदमत में। तनवीर हुसैन साहब, आप देखें कि जुमरात को ये वाकया पेश आया और फिलिस्तीन को अक़वामे मुत्तहिदा की जनरल असम्बली में इतनी भारी अक्सरियत से मुबसर मुल्क का दर्जा दिया गया, उससे ठीक एक हफ्ते कबल या नौ दिन कबल यानी पिछले से पिछले बुध को जंग बंदी हुई, आठ रोज़ा जंग या आठ रोज़ा जारियत या जो वैशाना हमला हुआ था इसराइल का वो बंद हुआ और जाहिर है कि ये पहली बार ऐसा हुआ है कि फिलिस्तीनी मुजाहिदीन ने तल अबीब को आहनी गुंबद को निशाना बनाया और तल अबीब शहर रूहों के शहर में तब्दील हो गया था। यानी अगरचे फिलिस्तीनी ज़्यादा तादाद में मारे गए लेकिन उसकी जो जंगी जो कामयाबी और नाकामी की जब बात की जाती है तो फिलिस्तीनियों को ही कामयाब करा दिया जा रहा है। तो फिलिस्तीनी आवाम की इस कामयाबी, जंगी मैदान में कामयाबी और इसराइल की वैशाना कार्रवाइयों का वोटिंग के अमल पर कितना असर आप देखते हैं?
देखिए जी, मैंने पहले भी अर्ज़ किया है कि हमास जो है एक नुमाइंदा और एक मजबूत जो है फोरम के तौर पे इसराइल के सामने और बैन अल-अक़वामी तौर पे भी उसकी जो वजूद है उसको तस्लीम किया जा रहा है। अभी मैंने अर्ज़ किया था कि जो जब ये झड़पें हो रही थी तो उस दौरान इन्होंने जब रॉकेट मिसाइल फायर किए और वो बड़े प्रॉब्लम पैदा किया इसराइल के लिए, तो फौरी तौर पे मिस्र के सदर मुर्सी के तरफ जो है ना फलस्तीन इसराइल के लोग भेजे गए और वहाँ पे उन्होंने पीएलओ के बजाय हमास के साथ मुज़ाकरात किए। तो ये एक नई डेवलपमेंट आप देख रहे हैं कि इसराइल हमास के साथ मुज़ाकरात करके जो मायदा जो अंडरस्टैंडिंग तय हुई और के दोनों तरफ से जंगबंदी होगी और उसमें किसी भी हवाले से कोई तशद्दुद नहीं किया जाएगा, तो ये एक वाज़े तौर पे एक दो फोरम आमने सामने आए हैं, पीएलओ के बजाय हमास आए। अब सूरत हाल ये है कि हमास इससे पहले भी अपना वजूद जो है इलेक्शन जो पहले हुए थे उसमें उन्होंने अक्सरियत ली थी और एक नुमाइंदा जो है ना जमात के तौर पे एक सामने आई है। अभी जब पिछले महीने महमूद अब्बास का इंटरव्यू आया था तो उसमें भी आप देखें कि उनके वज़ीर आज़म जो हमास के हैं इस्माइल हानिया, उन्होंने उसकी मजम्मत भी की थी और पूरा उसका रिएक्शन भी आया था। तो एक चीज़ सामने आ रही है कि फ़लस्तीनी जितने हैं वो हमास के परचम तले जो हैं मुनज़्ज़म हैं और हमास जिस अंदाज से आगे बढ़ रही है उसने अपने आप को बैन अल-अक़वामी सतह पर और इसराइल को भी मनवा लिया है और मैं समझता हूँ कि ये अब उन बैन अल-अक़वामी तौर पर ये चीज़ सामने आ चुकी है कि हमास जो है वो एक मुनज़्ज़म तौर पर इंतज़ामी तौर पर और इस पोजीशन में है कि अगर उसको मुज़ाकरात उसके ज़रिए किए जाएँ तो कोई ऐसा रास्ता निकल आ सकता है, जिसकी ताज़ा तरीन मिसाल जो है मिस्र में होने वाले मुज़ाकरात की है। तो मैं समझता हूँ कि इनका जो मुनज़्ज़म होना और एक ताकत पकड़ना जो है उसने यकीनन एक बड़ा रोल प्ले किया है कि आज फ़लस्तीनियों को अक़वामे मुत्तहिदा में कामयाबी नसीब हुई।
बहुत शुक्रिया आपका। جناب کنانی مقدم صاحب، اسلامی جمہوریہ ایران نے بھی مختلف سطح پر وزارت خارجہ کے ترجمان نے اور دیگر عہدیداروں نے کہا ہے کہ یہ فلسطین کی پیش رفت کی جانب ایک اہم قدم ہے یہ واقعہ، تو اس بات کا بھی اظہار کیا گیا ہے کہ آئندہ چل کر اسی تناظر میں فلسطین کے سبھی حقوق حاصل کیے جا سکتے ہیں اور بازیاب کرائے جا سکتے ہیں. آپ کیا سمجھتے ہیں کہ فلسطینی گروہوں اور فلسطینی رہنماؤں کا آئندہ کا اگلا قدم کیا ہو سکتا ہے؟
خب مشخص ہے کہ جمہوری اسلامی ایک از مهمترین کشورهای مقاومت،
یہ بات پوری طرح سے واضح ہے کہ اسلامی جمہوریہ ایران تحریک مزاحمت کا ایک بہت بڑا حامی رہا ہے اسرائیل کے مقابلے میں، اور ان کی اخلاقی اور سیاسی حمایت کرتا رہا ہے اور کر رہا ہے، اور عالم سطح پر بھی ایران ہمیشہ فلسطین کی حمایت کر رہا ہے، اور یہی حمایتیں اس بات کی باعث بنا ہے کہ 8 روزہ جنگ میں کامیابی نصیب ہوئی اور 50 فجر میزائل، جو معاف کیجیے گا، فجر میزائل ایران کی طرف سے جیے جانا ہی اس بات کا باعث بنا کہ اسرائیلوں میں وحشت آئی اور فلسطین مجبور ہوئے. اور اسی طرح ایوب نامی ڈرون طیارہ بھی ایک ہے جو ایران کی ٹیکنالوجی سے تیار کیا گیا اور اس نے اسرائیل کے ہانی ڈوم کو توڑ دیا، تو یہ اس بات کی علامت ہے کہ ایران پوری طرح سے ملت فلسطین کی حمایت کر رہا ہے اور حمایت کا اس کا اصولی موقف ہے، اور ایران چاہتا ہے کہ فلسطین کے عوام کی حمایت کرنا چاہتا ہے. اور اب یہ جو سازمان اقوام متحدہ میں فلسطین کو رکنیت حاصل ہو گئی ہے اس کی حیثیت سے، مبصر کی حیثیت سے، میں سمجھتا ہوں کہ اب اسلامی جمہوریہ ایران کو اس بات کا حق حاصل ہو گیا ہے کہ عالمی برادری کے ایک رکن کی حیثیت سے فلسطین کو اسلحہ بیچ سکتا ہے اور ان کو اسلحہ دے سکتا ہے
و خودش رو بخواد تثبیت کنه، در صورتی که
ہم یہ جانتے ہیں کہ اسرائیل ایک غاصب حکومت ہے اور ایک ناجائز حکومت ہے، اور کبھی بھی فلسطین کا کوئی بھی علاقہ اس کا حق نہیں ہے اس کے اوپر. البتہ اسلامی جمہوریہ ایران نے قائد انقلاب اسلامی انہیں بہت واضح موقف اختیار کیا ہے، ایک تو یہ کہ ہم فلسطینیوں کی اخلاقی اور سیاسی حمایت کرتے ہیں اور ان ممالک کی بھی حمایت کرتے ہیں جو اسرائیل کے مقابلے میں مزاحمت کر رہے ہیں. دوسرے یہ کہ ایک ریفرنڈم کرایا جائے سرزمین فلسطین کے اندر، جس میں تمام فلسطینی جو ہیں وہ چاہے کوئی بھی ہوں وہ اپنے مستقبل کا فیصلہ کریں کہ فلسطینی حکومت کا فیصلہ کریں. فلسطین چونکہ بحر سے نہر تک، یعنی دریا سے سمندر تک کے درمیان کا علاقہ موجود ہے، ہماری پالیسی یا ایران کی پوری طرح سے واضح ہے، اور وہی پالیسی ہے جو رہبر انقلاب اسلامی نے واضح کی ہے کہ فلسطین کا علاقہ بحر سے نہر تک ہے یا دریا سے نہر تک ہے.
بہت شکریہ آپ کا، ہم پھر آپ سے گفتگو کریں گے. منظور رضوی صاحب، اب آپ دیکھیں کہ 139 ملکوں نے فلسطین کو اقوام متحدہ کی جنرل اسمبلی میں مبصر ملک کا درجہ دیا ہے اور اس کی حمایت کا اعلان کیا ہے، تو کیا اب اگر آئندہ اسرائیل نے کبھی فلسطینی علاقوں میں جارحیت کی کوشش کی تو کیا اس کو ہمت ہوگی کہ وہ اپنی کوشش کو عملی جامہ پہنا سکے؟ یا اگر اس نے ایسا کر بھی دیا، چونکہ وہ ایک دہشت گرد حکومت ہے، اگر اس نے ایسا کر بھی دیا وہ عالمی قوانین کی پابندی نہیں کرتی، تو کیا یہ 139 ممالک اب پہلے ہی کی طرح خاموش بیٹھیں گے جنہوں نے بھرپور طریقے سے فلسطین کے حق میں ووٹ دیا؟
معاف کیجیے، مجھے بڑی صفائی سے کام لے کر یہ کہنا پڑے گا کہ اس سلسلے میں یو این او کا ریکارڈ جو ہے وہ آپ کے سامنے ہے. 65 برس سے تقریباً 14 یا 15 قراردادیں ان کے خلاف منظور ہوئی اسرائیل کی، کسی پر عمل نہیں کیا گیا. 262 جو ریزولیوشن تھا جو بنیادی تھا وہ اس سے لے کر اب 400 تک پہنچ چکے ہیں، کسی پر بھی عمل نہیں ہوا. لیکن یہ بات کوئی خوشگوار تو نہیں ہے कम से कम। और अब ये एक बात और भी इसका एक पहलू में जो आपके सवाल के जवाब के ज़िम्न में अर्ज़ करना चाहता हूँ वो ये है कि इसराइल की दहशतगर्दियाँ, इसराइल की सितमरानियाँ तो कभी ख़त्म नहीं होगी। उसका जवाब और उसमें कमी अगर कभी आई है या कभी आलमी बेदार आलमी ज़मीर को झंझोड़ा गया है, आलमी ज़मीर कभी फ़लस्तीन के मसले पर सोचने की उसने अगर कोशिश की है तो उसी वक्त की है कि जब फ़लस्तीनों की कुर्बानियाँ दुनिया में बढ़ चढ़ कर सामने आई हैं, फ़लस्तीन की मज़लूमियत सामने आई है, इसराइल की जारहियत को बेनकाब किया गया है, ये मौजूदा 3 हफ्ते की जो हमास की कुर्बानियाँ थी ये उसका नतीजा है। अब ये वक्त आ चुका है कि PLO को, महमूद अब्बास को और इन फ़लस्तीनी अथॉरिटी को भी ये समझना चाहिए कि दुश्मन का मुकाबला करने के लिए पहले हमास को अपने पूरी तरह अपने साथ में लाएं, अपने दिल की कदूरतें दूर करें। देखिए, दुश्मन का मुकाबला करने के लिए पहले अपनी सफ़ों के अंदर इत्तेहाद ज़रूरी है। PLO ने यह सितम कर रखा था कि वो ये समझते थे कि हमारी नरमी से या हमारी अच्छी गुफ्तगू से दुनिया की ताकतें जो वो इसराइल को समझाने पर मजबूर हो जाएंगी। ऐसा नहीं हुआ, ये हमास की जो पॉलिसी थी उसी का नतीजा निकला है कि अब दुनिया की ज़मीर जो है वो बेदार हो रहा है, दुनिया की आंखें खुल रही हैं। तो महमूद अब्बास साहब को भी चाहिए कि वो हमास को दिल से कबूल करें और हमास के हामी जो हैं इस्लामी जमहूरिया ईरान, उसकी कोशिशें और काविशें जो हैं उसको भी नज़र इस्तेहसान से देखें। रहा इसराइल का मसला, तो ये यकीन कीजिए कि नेतन्याहू का अगर बस चले तो मैं हमेशा कहा करता हूँ कि मुझे वो फ़िक्रे मिनाखन बीगन के जो इसका उस्ताद था, मुरब्बी था और इसका गुरु था, उसके लफ्ज़ ये थे कि नुज़ुबिल्लाह हमारा जो नज़रिया है इसराइल की वसत का वो सिर्फ यही नहीं है कि दरियाए गज़ा और दरियाए उर्दन के किनारे हो, उनकी नज़रें तो नुज़ुबिल्लाह मिन ज़ालिक हिजाज के ऊपर भी थी। वो ये समझते थे कि यसरब मदीना से जो निकाले गए थे उस पर भी कब्ज़ा करना ज़रूरी है, तो उनके उनकी जुल्म की तो कोई इंतहा नहीं है, वो दोबारा जुल्म करने की कोशिश करेगा। लेकिन बात असल में ये हुई है कि अब ये जो मुबस्सर की हैसियत से इसको जो रुकनीत मिली है, अब ये उसकी UNO की ज़िमनी कमेटियों का भी मेंबर बन सकते हैं और उनके अलावा जो उनको हुकूक हासिल हो गए कानूनी तौर पर। पहले तो ये था ना कि ये जिंदाबाद मुर्दाबाद की तहरीक है जो फ़लस्तीनियों की है, ये एक सिर्फ मुज़ाहमती तहरीक है, ये एक किस्म का वावेला मचा रहे हैं। लेकिन अब दुनिया पर यह साबित हो गया है कि ये सिर्फ एक ग्रोह का वावेला नहीं है, एक छोटी सी आबादी का मसला नहीं है, एक छोटे से गिरोह का मसला नहीं है कि जो सड़कों पर निकल आए, बल्कि एक रियासत है फ़लस्तीनियों की, उनका अपना मुल्क है, उनके अपने हुकूक हैं, उनका दार इख्तियार है, उनकी आइनी और कानूनी हैसियत है, उसको तस्लीम करना पड़ेगा। अब इसराइल के लिए ये मसला इतना आसान नहीं रहेगा कि दहशतगर्द का उनको लकब देकर, दहशतगर्द उनको कहकर, टेररिस्ट कहकर और ये कहकर कि वो इसराइल पर रॉकेट बरसा रहे हैं, ये कर रहे हैं, वो कर रहे हैं, झूठी कहानियां लोगों को सुनाकर वो ये साबित कर सकें कि हम उनके बच्चों को भी शहीद कर सकते हैं, उनकी औरतों को बेवा कर सकते हैं, उनके बूढ़ों को भी शहीद मार सकते हैं। अब कम अज़ कम दुनिया पर ये और इस बात को अब ये यहीं तक रुकना नहीं चाहिए। सबसे बड़ी बात मैं जो अर्ज़ करना चाहता हूँ कि ये आजकल का ज़माना जो है ये ज़राए इबलाग का और नशर व इशात का और मीडिया का ज़माना है। अब चाहिए फ़लस्तीनियों को ख़ुद भी और उनके हामियों को भी चाहिए कि इस मसले को खामोशी से भूल ना जाया जाए, बल्कि इसको रोज़ाना किसी न किसी तरीके से मुस्तकिल तौर पर एक मुज़ाहमती ग्रुप प्रारंभ किया जाए जो यूरोप के अंदर, मगरबी ममालिक के अंदर हर वक्त लोगों को ये याद दिलाता रहे कि फ़लस्तीनियों के हुकूक जब तक उनको पूरी तरह अदा नहीं किए जाएंगे तो वो इसी तरह जुल्म व सितम का शिकार होते रहेंगे। देखिए, यूरोप में भी, मगरब में भी ऐसे लोग मौजूद हैं, ऐसी तहरीकें मौजूद हैं, ऐसे ग्रोह मौजूद हैं जो कहीं कभी भी नहीं चाहते कि किसी गरीब पर, किसी निहत्ते इंसान पर जुल्म किया जाए, उनकी जानों को ज़िया किया जाए। इसकी हज़ार दफ़ा सबूत और इसके मिसालें सामने आ चुकी हैं। बात सिर्फ ये होती है कि उन लोगों को इन मजालिम से आगाह करने की कोशिश है। अब तक हुआ ये है कि जितने भी ज़राए इबलाग हैं, जितने भी टेलीविजन स्टेशन हैं, अखबारात हैं, इल्ला माशाल्लाह, सब पर जो है वो सहूनियत और इसराइलियत का कब्ज़ा है। सारे मगरबी ममालिक में उन्हीं की हुक्मरानी है, उन्हीं के अखबार हैं, उन्हीं के अखबार नबीस हैं, उन्हीं के राइटर्स हैं, लिखने वाले हैं, किताबें लिखते हैं, फ़लस्तीनियों को एक दहशतगर्द के तौर पर सामने पेश करते रहे। लेकिन अब ये वक्त आ चुका है कि दुनिया को ये बताया जाए कि दहशतगर्द इसराइल है, और अगर इसराइल का अमेरिका साथ दे रहा है, बरतानिया साथ दे रहा है, फ्रांस साथ दे रहा है, जो ममालिक भी कैनेडा है, जो ममालिक इसकी पुश्तपनाही कर रहे हैं, उनके अंदर जो अवाम रहते हैं उनको भी इस बात से बाखबर किया जाए कि फ़लस्तीनी जो हैं वो मज़लूम हैं, ज़ालिम इसराइल है, जाबिर इसराइल है। ये नहीं हुआ कि फ़लस्तीनी
इसराइल की मंजूर साहब बहुत शुक्रिया
कायम थी और वहाँ जाकर उन्होंने कब्जा कर लिया था।
बहुत शुक्रिया आपका।
तो हुआ ये है कि इसराइल बाहर से आकर उन पर कब्जा करके बैठ गया है।
बहुत शुक्रिया आपका। नाज़रीन हमारे साथियों ने एक रिपोर्ट तैयार की, इस सिलसिले में मुलाजा करते हैं, फिर आपकी खिदमत में हाजिर होते हैं और अपने मेहमान की।
इस्लामी ममालिक को यूनाइटली एक मीटिंग करनी चाहिए और उसके लिए जो भी हद दर्जे तक जाने की कोशिश हो वो करना चाहिए, और उस सिलसिले में चाहें दुनिया की जो बड़ी ताकतें उनसे तेल और मादी शक्ल में फ़ायदा उठाती हैं उन पर प्रेशराइज करें, या इसके अलावा और भी जो हरबा इस्तेमाल कर सकते हों हर मुमकिन उन्हें कोशिश करना चाहिए।
जी अच्छा, इस सिलसिले में अक़वाम मुत्तहिदा और इस्लामी ममालिक खामोश क्यों हैं?
इस सिलसिले में अब क्या कहा जा सकता है, चूँकि तमाम हम तो ये कह सकते हैं कि मुस्लिम ममालिक गालिबा उनको मुस्लिम ममालिक तो कहते हैं लेकिन असलन वो मुस्लिम ममालिक हैं नहीं, चूँकि मुस्लिम ममालिक होने का मतलब शरिया का निफाज हो वहाँ पर, और हमें लगता नहीं कि कहीं भी दुनिया में इस वक्त शरिया का निफाज पूरी तरह से है। तो जो इस्लामी शरिया के निफाज के बाद जो एक मुस्लिम ममालिक की एक आवाज़ होती है और एक यूनिटी होती है उनमें, या एक उनके अंदर एहसास होता अपने मुसलमान भाइयों के लिए, वो शायद मर चुका है और उसको ज़िंदा करने की बड़ी सख्त ज़रूरत है, और यही वजह है कि वो लोग कहीं भी कुछ होता हो तो समझते हैं कि हमारा इसमें कोई गम नहीं है, कोई तकलीफ़ नहीं, अपने मुल्क के लिए अपनी इंटरनेशनल पॉलिसी पर ज़्यादा ध्यान देते हैं बनिस्बत अपने भाई की तकलीफ़ की तरफ ध्यान दें। वो उस हदीस को भूल चुके हैं जो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था कि तमाम मोमिनीन ऐसे हैं आपस में जैसे एक जिस्म का हिस्सा, अगर जिसमें किसी हिस्से में भी कहीं तकलीफ़ हो तो पूरा जिस्म अफेक्टेड होता है। तो हमारे लिए तो मुसलमान दुनिया में भी कहीं हो उसके लिए वही तकलीफ़ हमें भी महसूस होनी चाहिए। तो जब ज़ाती मफादात किसी चीज़ में शामिल हो जाते तो ये सारी चीज़ें भूल जाते हैं लोग।
देखिए, सबसे पहले इस्लामी ममालिक को अपने अंदर इत्तेहाद पैदा करना चाहिए और उन्हें डबल जो उनकी पॉलिसी है ख़ास तौर से, मतलब वो अपने मफाद की खातिर उनकी खामोशी जो है वो इंतहाई काबिल मजम्मत है, और उन्हें एक मुत्तहिदा प्लेटफार्म के तहत आकर इसराइल के जो मजालिम हैं उनको रोकना चाहिए। अगर वो मुत्तहिद नहीं होते तो कल आज गजा में है तो कल दूसरों की बारी है। इसलिए मेरी राय यह है कि अरब ममालिक अपने तमाम मसाइल को एक प्लेटफार्म से हल करें, तभी उनके तमाम जुल्म रोका जा सकता है। इस तरह चीखने और चिल्लाने से आज तक कोई मसला हल नहीं हुआ।
अच्छा, मुसलमानों की इस्लामी ममालिक की खामोशी की क्या वजह?
देखिए, इस्लामी ममालिक की खामोशी की वजह यह है कि वो फ़िरकों में बैठे हुए हैं अलग अलग, और फ़िरकों में बैठने की वजह से उनको हर कोई अपने मफाद की खातिर इस्तेमाल करता है। मैं इसको इस चीज़ से ताबित करता हूँ कि उनके अंदर एक एहसास कमतरी है, एहसास कमतरी जिस तरह सन 7 हिजरी के अंदर तातारियों ने मुसलमानों से, एक तातारी मुसलमान से ही कहता था कि तुम यहीं खड़े रहो, मैं तलवार लेकर आता हूँ, और उसको कत्ल कर देता था। आज उनके अंदर यही एहसास कमतरी है कि वो जब तक वो अपनी एहसास कमतरी से नहीं निकलेंगे तब तक उन्हें कोई कामयाबी नहीं मिलेगी, और इसराइल और दीगर इस्लामी दीगर जो इस्लाम दुश्मन ताकते हैं उनको इसी तरह जुल्म और तरबियत का निशाना बनाते रहेंगे।
ये इसमें कोई सोचने की बात ही नहीं है, जो OIC की जितनी कंट्रीज हैं उनको एक मुश्तरका और मुत्तहिदा महाज बनाना चाहिए, एक मौकिफ इख्तियार करना चाहिए और फलस्तीनियों की हर तरह की हिमायत में उन्हें आगे आना चाहिए, उनकी दिफाई उनके दिफा के लिए, और दिफा जो है वो सिर्फ लफ्ज़ों से नहीं होना चाहिए बल्कि उनकी जितनी मदद होनी चाहिए वो करनी चाहिए। अगर इसराइल हथियारों की ज़बान समझता है तो हमें अपने दिफा में हथियारों के इस्तेमाल में भी कोई तकल्लुफ़ नहीं करना चाहिए। हम जंग के ख़िलाफ़ हैं, हम अमन चाहते हैं, लेकिन हम अमन जो है बुजदिल के तौर पे नहीं चाहते, हक के तौर पे चाहते हैं। अगर दुनिया को ये समझ लेना चाहिए कि दुनिया में कहीं अमन नहीं होगा जब तक के मगरबी एशिया में नहीं होगा, और मगरबी एशिया में अमन उस पद तक नहीं होगा जब तक के फ़लस्तीनियों को उनका मुस्तफाना हक जो है वो नहीं मिलेगा।
डॉक्टर साहब, इस सिलसिले में इस्लामी ममालिक की खामोशी की क्या वजह है?
इसके अलावा कुछ नहीं है कि जो क्या मैं आम तौर पर जो इस्लामी ममालिक हैं वो उनकी प्रॉब्लम यह है कि उनके खुद जो मतलब ये कि अपनी हुकूमतें जो हैं उनकी जड़ें खुद अपने आवाम में नहीं हैं, और इसकी वजह से सारी दुनिया उन्हें ब्लैकमेल करने के लिए तैयार है और वो मजबूर है। और इसमें जो एक और परेशानी है वो ये कि जो इस्लामी ममालिक हैं उनकी जा जो है वो बुनियादी तौर पे मगरिब के हाथ में है और मगरिब जो है उसकी जगह जान जो है वो रगे पंजे यहूद में है।
जी, इस सिलसिले में इस्लामी जमहूरिया ईरान के किरदार के बारे में आप क्या कहेंगे?
कोई शक नहीं है कि हमें ये नहीं भूलना चाहिए कि इनकलाब इस्लामी के बाद इमाम खुमैनी वो शख्सियत थे जिन्होंने के कुद्स का योम कुद्स का अहतमाम किया, आगाज़ किया और आज पूरी दुनिया के अंदर एक नई बेदारी लाने में योम कुद्स का बेहद अहम रोल है।
बहुत शुक्रिया डॉक्टर साहब, थैंक यू।
हाँ, ये थे हमारे साथी अमीर अली जिन्होंने नई दिल्ली से ये रिपोर्ट हमें इरसाल की थी। नाज़रीन, एक बार फिर चलते हैं इस्लामाबाद स्टूडियो जहाँ पर तनवीर हुसैन साहब। तनवीर साहब, डेढ़ मिनट के अंदर आपका जवाब चाहूँगा चूँकि आखिरी सवाल एक अनानी मुकद्दम साहब से भी करना है। आप देखें कि अमेरिका जब भी वक्त आता है तो कहता है कि हम फिलिस्तीन में दो रियासतों की तश्कील के हामी हैं। एक तरफ तो ओबामा ने, आपको याद होगा, कई साल पहले इस सिलसिले में मुजाकरात भी करवाए थे, उसकी मेज़बानी भी की थी। जब दो फिलिस्तीनी ममलिकत के क़याम के वो हामी हैं, अगरचे हमास और फिलिस्तीन के बेशतर अवाम इसके मुखालिफ हैं, वो कहते हैं कि हमारी एक बालिश ज़मीन भी गासिबों के कब्ज़े में नहीं होनी चाहिए। बहरहाल, अगर अमरीका की ये बात हम मान भी लें तो उसने इस मसले पर क्यों मुखालफत की खुलकर?
देखें जी, इस मसले पे बुनियादी तौर पे इसराइल किसी सूरत नहीं चाहता कि फलस्तीनियों की आज़ाद रियासत बने, खुद मुख्तार रियासत बने। कैंप डेविड और ओस्लो 20 जो माहदे थे वो अमेरिका ने करवाए थे, लेकिन उसमें आपने उस पर बल्कि फलस्तीनी आवाम ने इत्मीनान का भी इजहार किया था, लेकिन इसराइल नहीं चाहता था कि वो फलस्तीन की कोई आज़ाद रियासत वजूद में आए। तो जाहिर है जब तक इसराइल खुद नहीं चाहेगा, अमेरिका तो उसके इशारे के बगैर तो कोई एक कदम नहीं उठा सकता। तो लिहाजा ये जब तक इसराइल की मर्जी नहीं है वहाँ पे जो है ना, एज सच आज़ाद फलस्तीनी रियासत जो है कायम नहीं हो सकती। हाँ, एक सूरत है कि फलस्तीनी अगर इसी तरह जदोजहद जारी रखें और अपने मकबूजा इलाकों, एक नया जो ज़रूरत जिस बात की उस पर एक स्ट्रेटजी की ज़रूरत है कि जो आज फलस्तीन को एक स्टेटस बेहतर मिल गया है, अभी सवाल ये पैदा होता है कि जो मकबूजा इलाके हैं उनकी आज़ादी के लिए क्या तरीकाकार करने की ज़रूरत है। ये इस वक्त का सबसे अहम और सवाल है जिसपे फलस्तीन की क़यादत को मिल बैठ कर एक स्ट्रेटजी की ज़रूरत है और उसमें मुस्लिम उम्मा जो है, तमाम मुस्लिम ममालिक का भी एक रोल बनता है।
बहुत शुक्रिया आपका। वक्त हमारा तकरीबन ख़त्म हो चाहता है। आखिरी सवाल मैं आपसे करना चाहूँगा, डेढ़ मिनट का वक्त बचा है। ये बताएं कि अब जबकि इसराइल को और अमेरिका को शिकस्त हुई है, तो वो ममालिक जिन्होंने फिलिस्तीन के खिलाफ वोट दिया और फिलिस्तीन को इतनी बड़ी उसके बावजूद कामयाबी हासिल हुई, तो क्या उन्हें अब नहीं सोचना चाहिए कि वो इसराइल की हिमायत के सिलसिले में अपनी पॉलिसियों पर नज़रसानी करें? क्या अमेरिका और कनाडा जैसे ममालिक अब इसराइल की हिमायत से मुतालिक अपनी पॉलिसी पर नज़रसानी करेंगे?
خب قطعا این کشورهایی که رأی مخالف دادن اولا باید پاسخگوی مردم خودشون باشن،
جو جن ملکوں نے بھی میں سمجھتا ہوں کہ فلسطینیوں کے خلاف ووٹ دیا ہے ان کو اپنے ملکوں کی رائے عامہ کے جواب سامنے جواب دے ہونا پڑے گا، کیونکہ ان ملکوں کے عوام ہمیشہ فلسطینیوں کے حمایت کرتے رہے ہیں اور یہ بات ثابت ہو چکی ہے کہ ان ملکوں کی حکومتیں صہیونی لابیوں کے لابی کے زیر تسلط ہیں اور وہ اس سے باہر نہیں نکل پاتے اور ان کی رائے بھی اس کی تحت ہوتی ہے۔ لہذا یہ بات واضح ہے کہ ہم یہ دیکھتے ہیں کہ وہ ممالک کے جو آزاد ہیں، حریت پسند ہیں، آزاد منش ممالک ہیں، مستقل ہیں، خود مختار ہیں، انہوں نے جو ہے وہ فلسطین کے عوام کے حق میں ووٹ دیا ہے اور یہ ثابت کر دیا ہے کہ ان کی وہ دنیا کے مظلوم عوام کے حامی ہیں اور امریکہ اور انگلیس ممالک جو ہیں اگرچہ اسرائیل کے حامی ہیں اور ظالموں کے حامی ہیں اور ان کو سلامتی کونسل میں ووٹ کا حق حاصل ہے، لیکن جنرل اسمبلی کے اندر انہوں نے دیکھا کہ ان کے سوا پاس اس کے سوا کوئی چارہ نہیں تھا، کیونکہ جنرل اسمبلی کے اندر ہر آدمی کے پاس، ہر ملک کے پاس اپنی رائے دینے کا ووٹ تھا۔
بہت شکریہ آپ کا۔ ناظرین، ہم اپنے تینوں معزز مہمانوں کے اور آپ کے شکر گزار ہیں۔ ناظرین یقینی طور پر یہ فلسطینی عوام کی استقامت اور ان کی پائمردی کا نتیجہ تھا جو انہوں نے اتنی بڑی کامیابی حاصل کی اور یہ فلسطین کی آزادی اور فلسطینی عوام کے حقوق کی بازیابی کی سمت ایک بہت بڑا قدم ہے اور وہ دن دور نہیں جب فلسطینی عوام اپنے تمام حقوق حاصل کر لیں گے اور یہی وعدہ الہی بھی ہے. اگلے پروگرام تک کے لیے اجازت دیجیے. خدا حافظ. بہت شکریہ.